دیکھیے بھائی کتاب پر بدان کے جملہ انشائیہ آن است کہ قائل شرا بصدق و کذب صفت نہ تماں کرد و آن بر چند قسم است امر چون ازرب و نہی چون لا تضرب و استفہام چون حل ضرب زیدن و تمنی چون لیت زیدن حاضرن و ترجی چون لعل عمرا غائبن و عقود چون بعتو و اشتریتو و ندا چون یا اللہ و عرض چون الا تنزل بنا فتصیب خیرا و قسم چون واللہ لأضربن زیدا و تعجب چون ما احسنه و احسن به. بھئی کافی دن درمیان میں گزر گئے اس لیے گزشتہ اسباق کا خلاصہ سمجھ لیں, اور گزشتہ سبق جو آخری سبق ہوا تھا وہ ذرا مشکل بھی تھا, وہ اس میں میں دوبارہ تفصیل بیان کر دیتا ہوں. سب سے پہلے مصنف نے آپ کو بتلایا تھا کہ یہ ایک مختصر رسالہ ہے علم نحو میں, اور یہ طالب علم کو تب فائدہ دے گا کامل طور پر اچھے طور پر اگر اس نے علم صرف اچھی طرح پڑھا ہوگا, علم صرف کا ماہر ہوگا, اس میں محنت کی ہوگی, علم صرف سیکھ لیا تو وہ نحو میں بھی ماہر ہوگا. اور یاد رکھیے جس نے صرف میں مہارت حاصل نہیں کی اور ویسے ہی آگے چل پڑا وہ نحو کے اندر بھی ہمیشہ پریشان رہے گا. تو اپنی بنیاد مضبوط بنائیں, بہترین صرف سیکھیں, بہترین. اور صرف بڑی آسان ہے, خصوصاً میرے والد صاحب رحمہ اللہ شیخ الحدیث و تفسیر مولانا محمد موسیٰ روحانی بازی رحمہ اللہ, ان کا وہ ابواب الصرف کا طریقہ وہ چھپی ہوئی صورت میں بھی مل جاتا ہے, دروس بھی ہیں اس کے, تو آسانی سے آپ کر سکتے ہیں, بہترین صرفی آپ بن سکتے ہیں, بہترین صرفی بن. تو مصنف نے پھر اس کے بعد کتاب کا آغاز کیا اور بتلایا تھا لفظ مستعمل کے بارے میں. میں نے آپ کو بتلایا تھا کہ لفظ جو ہے انسان جو کچھ زبان سے ادا کرتا ہے اسے لفظ کہتے ہیں, اگر اس کا کوئی معنی ہو تو اس کو لفظ موضوع کہتے ہیں. وضع یضع وضعا فهو واضع ووضع یوضع وضعا فذاک موضوع. وضع کا معنی ہے مقرر کرنا, متعین کرنا. تو دیکھو ہر زبان والوں نے چیزوں کے نام متعین کیے ہوتے ہیں. مثلا میں نے کہا گلاس, دیکھو فوراً ایک پانی پینے والا برتن آپ کے ذہن میں آ گیا کیونکہ اس برتن کے لیے یہ لفظ متعین کیا گیا ہے. اسی طرح میں نے کہا قلم, جیسے ہی میں نے قلم کہا آپ کے ذہن میں فوراً ایک آلے کی صورت آ گئی جس کے ذریعے لکھتا ہے انسان. بھائی دیکھو اس آلے کے لیے یہ لفظ متعین کیا گیا ہے. یا جیسے کوئی بچہ کسی کا پیدا ہوتا ہے اور اس کا نام وہ زید رکھ دیتا ہے, دیکھو ماں باپ نے اس بچے کے لیے وہ زید کا لفظ متعین کر دیا, زید کا نام متعین. اب جب بھی زید کہیں گے فوراً ذہن اسی کی طرف جائے گا بھائی. اور اسی طرح میں نے کہا درخت, دیکھو درخت کا لفظ بولتے ہی آپ کے ذہن میں فوراً ایک چیز آ گئی جس کے لیے ہم نے یہ لفظ متعین کیا ہوا ہے. میں نے جیسے ہی کہا پنکھا, دیکھو فوراً ایک چیز آپ کے ذہن میں آ گئی جس کے لیے ہم نے یہ لفظ متعین کیا ہوا ہے, مقرر کیا ہوا ہے. میں نے کہا مدرسہ, آپ کے ذہن میں فوراً ایک جگہ اس کی صورت آ گئی جہاں تعلیم دی جاتی ہے بچوں کو. تو دیکھو ہر زبان والوں نے چیزوں کے نام متعین کیے ہوتے ہیں, معانی کے لیے لفظ مقرر کیے ہوتے ہیں, اور اس زبان والوں کے سامنے وہ الفاظ ذکر کیے جائیں تو وہ معنی سمجھتے چلے جاتے ہیں. لیکن اگر دوسری زبان والوں کے سامنے آپ یہی الفاظ بولیں گے تو ان کو کچھ معنی سمجھ میں نہیں آئیں گے. کسی عربی بولنے کے والے کے سامنے آپ پنکھا کہیں گے تو اس کو پتہ نہیں چلے گا پنکھا کسے کہتے ہیں, کیونکہ انہوں نے پنکھے کے لیے یہ لفظ متعین نہیں کیا, وہ اس کو اپنی زبان میں مروحتن کہتے ہیں. بھائی مروحا, دیکھو انہوں نے اسی چیز کا اپنی زبان میں اور نام متعین کیا ہے. اسی طرح انگریزوں نے اس کے لیے اور نام متعین کیا ہے, تو ہر زبان والوں نے چیزوں کے لیے اور معانی کے لیے لفظ مقرر کیے ہوتے ہیں. اب دیکھو جیسے میں آپ کے سامنے اردو میں تقریر کر رہا ہوں, ایک ایک لفظ آپ کو سمجھ میں آ رہا ہے یا نہیں؟ کیونکہ آپ کو پتا ہے اس لفظ کا کیا معنی, اس لفظ کا کیا معنی, تو جو میں بولتا جا رہا ہوں آپ سمجھتے جا رہے ہیں. لیکن اگر آپ کی جگہ کوئی عرب بیٹھے ہوتے تو میں جتنی بھی لمبی تقریر کرتا ان کو کچھ بھی سمجھ میں نہیں آتا. کیوں؟ کیونکہ انہوں نے اپنی زبان میں انہی چیزوں کے لیے اور لفظ مقرر کیے ہوئے ہوتے ہیں. تو یہ جو لفظ کو کسی معنی کے لیے یا کسی چیز کے لیے مقرر متعین کیا جاتا ہے, اس لفظ کو کہتے ہیں لفظ موضوع. کیا کہتے ہیں؟ لفظ موضوع. یا دوسرے لفظوں میں اسی کا نام ہے لفظ مستعمل, یعنی یہ وہ لفظ جو استعمال کیا جاتا ہے. تو لفظ موضوع وہ لفظ جس کو کسی معنی کے لیے متعین کیا گیا ہو. تو لفظ موضوع, اور اس کے مقابلے میں ہے محمل. بھائی محمل, محمل وہ لفظ ہے جس کا کوئی معنی نہ ہو, اس کو محمل کہتے ہیں, اور جس لفظ کا کوئی معنی ہو اس کو لفظ موضوع کہتے ہیں. محمل مثلا آپ کا ایک ساتھی آیا, آپ نے اس سے کہا بھائی کہ آپ روٹی شوٹی کھائیں گے. کیا کہا؟ روٹی شوٹی آپ کھائیں گے. اب بھائی روٹی تو ٹھیک ہے, روٹی تو وہ جو کھائی جانے والی چیز ہے اس کا نام ہے, لیکن یہ جو شوٹی کا لفظ آپ نے ساتھ ملایا یہ تو اس کا تو کوئی معنی نہیں. تو یہ ہے محمل. یہ کیا ہے؟ ایسا لفظ جس کا کوئی معنی نہیں ہے. یہ جیسے آپ کا ساتھی آیا اور آپ نے اسے کہا کہ آپ پانی وانی پیئیں گے. دیکھو پانی تو ٹھیک ہے, وہ پیا جانے والا مشروب ہے, لیکن وانی کا لفظ اس کا تو کوئی معنی نہیں ہے. تو دیکھو پانی لفظ موضوع ہے اور وانی یہ کیا ہے؟ لفظ محمد. روٹی تو لفظ موضوع ہے لیکن شوٹی کیا ہے؟ لفظ محمد. تو یہ جو پہلی فصل انہوں نے شروع کی, انہوں نے لفظ موضوع کی تقسیم کی, اس کی تفصیل بیان کی. لفظ موضوع آسان لفظوں میں میں نے بتلایا تھا کسے کہتے ہیں؟ با معنی لفظ کو. جس لفظ کا بھی کچھ معنی ہو اس کو کیا کہتے ہیں؟ لفظ موضوع یا لفظ مستعمل. تو یہ جو لفظ موضوع ہے, انہوں نے آپ کو بتلایا تھا کہ عربی زبان میں جو لفظ موضوع ہے وہ دو قسم پر ہے, یا وہ مفرد ہوگا یا مرکب. مفرد لفظ سے ہی پتا چل رہا ہے, جو اکیلا ہو, اکیلا اکیلا لفظ ہو اور با معنی بھی ہو, کیونکہ یہ لفظ موضوع کی قسم ہے. اور لفظ موضوع کہتے ہی کسے ہیں؟ جس کا کوئی معنی. تو لفظ موضوع دو قسم پر, یا وہ مفرد ہوگا یا مرکب ہوگا. مفرد وہ لفظ موضوع کہ ایک لفظ ہو اور ایک معنی پر دلالت کرے. مفرد کسے کہتے ہیں؟ ایک لفظ ہو اور اس کا ایک ہی معنی ہو. بات سمجھ میں آ رہی ہے؟ اس کو کہتے ہیں لفظ مفرد. اور اگر ایک سے زیادہ الفاظ ہیں تو اس کو کہتے ہیں مرکب. ایک سے زیادہ الفاظ ہوں تو اسے کیا کہتے ہیں؟ مرکب کہتے ہیں. مثلا میں نے آپ سے کہا زید عالم. جی ایک لفظ بولا میں نے یا دو لفظ بولے؟ دو لفظ بولے. دیکھا ایک سے زیادہ لفظ ہیں اور معنی ایک ہی ہے یا اس کے معنی بھی دو ہیں؟ دو ہیں. زید وہ ذات زید کا نام ہے, اور عالم جو علم رکھنے والا ہو اس کو کہتے ہیں. تو دو لفظ ہیں اور اس کے دو ہی معنی ہیں. تین لفظ ہوں گے تو تین ہی معنی ہوں گے, چار ہوں گے تو چار ہی معنی ہوں گے. تو ایک اکیلا لفظ جو ایک اکیلے معنی پر دلالت کرے وہ مفرد ہے. وہ کیا ہے؟ لفظ مفرد. ہاں ایک اور بات یاد رکھنا, یہ جو لفظ ہے نا, لفظ یہ ایک پر بھی بولا جاتا ہے, ایک سے زیادہ پر بھی بولا جاتا ہے. ایک لفظ ہو تو بھی کہیں گے یہ لفظ ہے, دو یا زیادہ ہو تو بھی کیا کہیں گے؟ یہ لفظ ہے. بات سمجھ میں؟ اس کو اس میں جنس کہتے ہیں. اس کو کیا کہتے ہیں؟ اس میں جنس. اس میں جنس کا اطلاق قلیل اور کثیر سب پر ہوتا ہے. تھوڑوں پر بھی اطلاق, ایک پر بھی اطلاق ہوتا ہے اور زیادہ پر بھی اطلاق. یہ جیسے کہہ رہے طالب علم, طالب علم ایک ہو تو بھی کہتے ہیں یہ طالب علم ہے, دس ہو تو بھی کہتے ہیں یہ طالب علم ہے. دس پر بھی بولا جا رہا ہے یا نہیں؟ انسان ایک ہو تو بھی کہتے ہیں یہ انسان ہے, اور جمع بہت سارے ہو تو بھی کہتے ہیں یہ انسان ہیں. دیکھو اس کی جمع نہیں بناتے. ایک کبھی کبھی تو جمع بناتے ہیں نا, ایک کتاب ہو تو کتاب, زیادہ ہو جمع ہو تو کیا کہیں گے؟ کتب, کتب, یا اردو میں کہیں گے کتابیں. دیکھا फर्क आ रहा है, एक मुफरद है और एक जमा है, लेकिन इसमें जिन्स वो एक ही लफ्ज होता है जो एक पर भी बोला जाता है और ज्यादा पर भी बोला जाता है। एक इंसान हो तो भी कहेंगे इंसान, ज्यादा हो तो भी क्या कहेंगे इंसान। देखो इंसान के लफ्ज में कोई तब्दीली नहीं आ रही, वही जमा के लिए इस्तेमाल हो रहा है। लेकिन अगर किताबें एक हो तो कहेंगे ये किताब है, और ज्यादा हो तो कहेंगे ये किताबें हैं। देखा लफ्ज बदल गया, तो इसमें जिंस जो है वो थोड़े पर भी बोला जाता है और ज्यादा पर भी बदलता नहीं है। तो ये जो लफ्ज है, लफ्ज ये एक लहो तो उसको भी लफ्ज कहते हैं, सौ लफ्ज हो उनको भी क्या कहते हैं, ये लफ्ज हैं। हां इसकी जमा भी इस्तेमाल होती है, अल्फाज अल्फाज जमा भी इस्तेमाल होती है, लेकिन जमा का ये माना नहीं कि वो जो एक अकेला लफ्ज है वो ज्यादा पर नहीं बोला जाता, नहीं, वो इसमें जिंस है वो एक पर भी बोला जाता है और एक से ज्यादा। तो मुफरद किसे कहते हैं, एक अकेला लफ्ज एक माना पर जो दलालत करे उसको क्या कहते हैं, मुफरद। और इसी को कलीमा भी कहते हैं, कलीमा भी कहते हैं। आसान लफ्जों में मुफरद कहेंगे बामाना लफ्ज को, या कलीमा किसको कहेंगे, आपसे कोई पूछे कलीमा किसे कहते हैं, फौरन कहना बामाना लफ्ज। कलीमा किसे कहते हैं, यानी वो लफ्ज जिसका कोई माना हो, बस वो कलीमा है। और फिर इन्होंने ये भी बतलाया था कि ये कलीमा जो है ये तीन किस्म पर है, एक है इसम, एक है फेल और एक है हर्फ। इसम मैंने तफसील बयान की थी, इसम वो है जो अपने माना पर खुद ब खुद दलालत करे, इसम वो कलीमा है, वो मुफरद है जो अपने माना पर खुद ब खुद दलालत करे। खुद ब खुद दलालत करने का क्या माना, के साथ किसी और कलीमे के जोड़ने की जरूरत नहीं। बाज औकात लफ्ज ऐसा होता है जब तक उसके साथ कोई और लफ्ज आप नहीं जोड़ते उसका माना समझ में नहीं आता। मसलन इसम है इब्तेदा, इब्तेदा इब्तेदा का क्या माना, शुरू करना। देखो सबको समझ में आया या नहीं, मैंने एक लफ्ज बोला इब्तेदा, आप उसका माना समझ गए। देखो इसके साथ किसी लफ्ज को साथ जोड़ने की जरूरत नहीं, तो ये इसम है। इसम वो अकेला लफ्ज जो खुद ब खुद अपने माना पर दलालत करता है, यानी खुद ब खुद उससे वो माना समझ में आ जाता है, जैसे ही कोई सुनता है उसको माना समझ में आ जाता है। और नीज उसके साथ तीन जमानों में से कोई जमाना भी जुड़ा हुआ नहीं होता। पहले इसके साथ जरा हर्फ को समझ लें, तो इब्तेदा जैसे ही मैंने कहा आपको माना समझ में आया, क्या माना है इब्तेदा का, शुरू करना, शुरू करना। तो देखो ये इसम है, किसी और कलिमे के साथ जुड़ने का मोहताज नहीं। तो जैसे ये इब्तेदा का माना है शुरू करना, ये शुरू के लिए इस्तेमाल होता है। इसी तरह एक हर्फ है मिन, मीम और नून, मिन, मिन का माना भी है इब्तेदा, मिन का भी क्या माना है। लेकिन किसी के सामने कहो मिन, उसको कुछ समझ में नहीं आएगा, हालांकि इसका माना भी इब्तेदा है। इब्तेदा का लफ्ज मैंने बोला, कुछ समझ में आया, इब्तेदा क्या माना, आप बताओ। मीन कुछ समझ में नहीं, हालांकि आपको तो चलो मैंने बयान भी कर दिया कि मीन का माना क्या है, इब्तेदा शुरू के लिए आता है, इब्तेदा के लिए आता है। अब बताने के बाद तो शायद आपके जहन में इब्तेदा का माना आए, लेकिन किसी अरब के सामने आप मीन कहें उसको कुछ पता नहीं चलेगा ये क्या कहना चाहता है भाई, क्या माना है, क्योंकि मिन हर्फ है और हर्फ खुद ब खुद अपने माना पर दलालत नहीं करता, उसके साथ और कलीमों को जोड़ेंगे तो उसका माना समझ में आएगा, और कलीमे नहीं जोड़ेंगे तो माना भी समझ में नहीं आएगा। जैसे मीन का माना मैंने क्या बयान किया, शुरू, लेकिन ये शुरू पर दलालत नहीं कर रहा। हां जरा इसके साथ और कलीमे और लफ्ज जोड़ो, मसलन मैं कहता हूं जहाब तो मीनल मीनदारी इलल मस्जिदी, तवज्जो है, जहाब तू मैं चला मैं गया, मीनदारी कहां से, घर से, इलल मस्जिदी कहां तक, मस्जिद तक। अच्छा अब मैं आपसे पूछता हूं कि हां भाई बताइए मेरे चलने की इब्तिदा कहां से हो रही है, भाई मैंने तो कहीं नहीं कहा था कि चलने की इब्तिदा घर से हो रही है, आपको कैसे पता चला चलने की इब्तिदा घर से हो रही है, مین نے بتایا. بات سمجھ میں آ رہی ہے؟ تو دیکھا یہ مین نے بھی وہی ابتدا والا معنی ادا کیا، لیکن یہ اکیلا مین کہتے تھے تو ابتدا کا معنی سمجھ میں نہیں آتا تھا. لیکن اس کے ساتھ جب میں نے ذهبتُ ایک لفظ جوڑا اور مینا دار دار کو ساتھ جوڑا تو اب آپ کو پتا چلا کہ کس چیز کی ابتدا ہو رہی ہے، چلنے کی، اور کہاں سے ہو رہی ہے، گھر سے. تو چلنے اور جانے کی ابتدا گھر سے ہو رہی ہے، یہ مین نے بتایا. اور اس چلنے کی انتہا کہاں پر ہو رہی ہے؟ مسجد پر. یہ کس نے بتایا؟ الا نے. دیکھا الا بھی حرف ہے اور الا انتہا، کسی چیز کا اختتام بیان کرتا ہے، لیکن اکیلا الا الا میں کہتا رہا ہوں آپ کے سامنے، آپ کو سمجھ میں نہیں آئے گا. ہاں جب اس کے ساتھ ذهب تو بھی جڑا اور الا المسجد، مسجد بھی ساتھ جڑ گیا، اب الا کا معنی آپ کو سمجھ میں آیا کہ الا کا کیا معنی ہے؟ انتہا بیان کر رہا ہے. کس چیز کی انتہا؟ چلنے کی. اور کہاں پر ہے انتہا؟ مسجد پر. بات سمجھ میں آ گئی؟ ہاں. اس کے بجائے اگر میں ایک اسم بولوں، انتہا، معنی سمجھ میں آ رہا ہے؟ انتہا کیا معنی؟ آخر، یعنی اختتام. بھائی دیکھو، معنی اسم، اسم جو ہوگا وہ اپنے معنی پر پورا خود دلالت کرے گا. تو ابتدا بھی اسم، انتہا بھی اسم. ابتدا بولوں تو معنی سمجھ میں آ گیا، انتہا بولا تو معنی سمجھ میں آ گیا. لیکن یہی معنی مین اور الا بھی ادا کرتے ہیں. مین بولا تو ابتدا والا معنی سمجھ میں نہیں آیا، اور الا بولا تو بھی انتہا والا معنی ذہن میں نہیں آیا، کیونکہ یہ حرف ہیں اور حرف اپنے معنی پر خود بخود دلالت نہیں کرتا جب تک اس کے ساتھ اور کلموں کو نہ جوڑا جائے. فرق سمجھ میں آ گیا؟ تو اسم وہ ہے جو اپنے معنی پر خود بخود دلالت کرتا ہے، یعنی کسی اور کلمے کے ساتھ جڑنے کا محتاج نہیں، اور اس کے ساتھ تین زمانوں میں سے کوئی زمانہ بھی ملا ہوا نہیں ہوتا. دیکھو ابتدا، شروع کرنا، آغاز کرنا، اس کے ساتھ کوئی زمانہ ملا ہوا ہے نہیں. تو اسی طرح انتہا، اختتام کرنا، انتہا کرنا، ختم کرنا، اس کے ساتھ بھی کوئی زمانہ جڑا ہوا نہیں ہے. جبکہ فعل جو ہے، فعل بھی اپنے معنی پر خود بخود دلالت کرتا ہے، جیسے اسم اپنے معنی پر خود بخود دلالت کرتا ہے، یعنی کسی اور کلمے کے ساتھ جڑنے کا محتاج نہیں، اسی طرح فعل بھی اپنے معنی پر خود بخود دلالت کرتا ہے، کسی اور لفظ کے ساتھ جڑنے کا محتاج نہیں، لیکن فعل کے ساتھ تین زمانوں میں سے کوئی زمانہ بھی جڑا ہوا ہوگا. جیسے ضرب زیدن، ضرب زیدن، دیکھو زید نے پٹائی کی، اور کس زمانے میں کی؟ گزشتہ زمانے میں، ماضی میں. دیکھو ضرب، ضرب کا، ضرب مصدر ہے، مصدر ضربن، ضرب کا معنی ہے پٹائی کرنا، مارنا، یہ اسم ہے. دیکھو اس کے ساتھ کوئی زمانہ جڑا ہوا نہیں ہے، پٹائی کرنا یہ کسی بھی زمانے میں ہو سکتی ہے، ماضی میں بھی، حال میں بھی، اور استقبال مستقبل میں بھی ہو سکتی ہے. لیکن جب اسی سے میں نے فعل بنایا ضرب زیدن، تو ایک خاص شکل دے دی، زاد پر بھی زبر، را پر بھی زبر، با پر بھی زبر، ضرب زیدن. اب اسے کون سا زمانہ سمجھ میں آیا؟ ماضی والا. تو ضرب کا اپنا معنی ماضی نہیں، ضرب کا اپنا معنی تو ہے پٹائی کرنا، لیکن یہ جو خاص شکل آپ نے اس کو دے دی، اب اس پٹائی کرنے کے ساتھ ساتھ کون سا زمانہ سمجھ میں آ رہا ہے؟ ماضی والا. تو یاد رکھو فعل کا اپنا معنی الگ ہوتا ہے، فعل کا اپنا معنی الگ ہوتا ہے اور زمانہ ساتھ الگ جڑا ہوتا ہے. فعل کا اپنا معنی زمانہ نہیں ہوگا، فعل کا اپنا معنی الگ اور زمانہ اس کے ساتھ جڑا. جیسے ضربا کس سے بنا؟ ضرب ان سے، اور ضرب کا کیا معنی ہے؟ پٹائی کرنا. تو فعل کا اپنا معنی تو ہے پٹائی کرنا بھائی، لیکن زمانہ ماضی اس کے ساتھ الگ آ کے جڑ گیا، وہ اس کی شکل کی وجہ سے، جو آپ نے زاد را با تینوں پر زبر پڑا، اسی پر ذرا حرکتیں بدل دو، اس کی صورت بدل دو، یضربو. دیکھو فعل مضارے بن گیا، اب کون سا زمانہ ہے؟ حال یا استقبال. اور معلوم ہو اب یہ پٹائی کس زمانے میں ہے؟ حال یا استقبال. تو یضربو کا اپنا معنی حال یا استقبال نہیں، اس کا اپنا معنی تو ہے پٹائی کرنا، لیکن اس کے ساتھ کون سا زمانہ جڑا ہوا ہے؟ حال یا استقبال. تو فعل کا اپنا معنی الگ ہوتا ہے اور زمانہ اس کے ساتھ الگ جڑا ہوا ہوتا ہے. بات سمجھ میں آ گئی؟ تو پھر سنو، اسم وہ کلمہ ہے. کلمہ کسے کہتے ہیں؟ با معنی لفظ جس کا کوئی معنی ہو. اچھا اسم وہ کلمہ ہے جو اپنے معنی پر خود بخود دلالت کرے. خود بخود دلالت کرے کیا معنی؟ کسی اور کلمے کے جڑنے کا محتاج نہیں. اور نیز اسم کے ساتھ تین زمانہ میں سے کوئی زمانہ بھی جڑا ہوا نہیں ہوگا. اور فعل وہ ہے, وہ کلمہ ہے جو اپنے معنی پر خود بخود دلالت کرے اور اس کے ساتھ تین زمانوں میں سے کوئی زمانہ بھی ملا ہوا ہو. اور حرف وہ ہے جو اپنے معنی پر خود بخود دلالت نہ کرے, اس کو معنی ادا کرنے کے لیے اس کے ساتھ اور کلموں کو جوڑنا پڑے. بات سب کو اچھی طرح سمجھ میں آ گئی. اس کے بعد پھر انہوں نے مرکب کے بارے میں آپ کو بتلایا تھا کہ مرکب وہ لفظ ہے جو دو یا دو سے زیادہ کلموں سے حاصل ہو. دو یا دو سے زیادہ کلموں کو آپ نے جوڑ دیا تو یہ کیا کہلائے گا؟ مرکب. لفظ موضوع کی تقسیم چل رہی ہے, انہوں نے بتلایا لفظ موضوع کی دو قسمیں ہیں, یا وہ مفرد ہوگا یا وہ مرکب. مفرد وہ لفظ موضوع جو اکیلا ہو اور اس کا معنی بھی ایک ہی ہو, اور مرکب وہ ہے کہ دو یا دو سے زیادہ کلمیں جڑ جائیں, دو یا دو سے زیادہ لفظ جڑ جائیں, تو یہ مرکب ہوا. بھائی مرکب ہوا. اور پھر انہوں نے بتلایا تھا یہ مرکب جو ہے یہ دو قسم پر ہے, ایک مرکب مفید ہے اور ایک مرکب غیر مفید. لفظ سے ہی پتا چل رہا ہے. مفید کا کیا معنی؟ فائدہ دینے والا. مرکب مفید وہ ہے جس سے کوئی فائدہ حاصل ہو, اور مرکب غیر مفید وہ ہے جس سے کوئی فائدہ حاصل نہ ہو. کیا معنی فائدہ حاصل ہو؟ مرکب مفید وہ ہے جس سے فائدہ حاصل ہو. کیا معنی؟ یعنی جس میں آپ کو بات پوری سمجھ میں آ جائے. مرکب مفید کسے کہتے ہیں؟ جس میں بات پوری سمجھ میں آ جائے, اور اگر بات پوری سمجھ میں نہ آئے تو وہ مرکب غیر مفید ہے. مثلا میں آپ سے کہتا ہوں زید عالم ہے. زید عالم, زید عالم ہے. جی آپ کو پوری بات سمجھ میں آ گئی؟ ہاں تو معلوم ہوا یہ کیا ہے؟ مرکب مفید. دیکھو اس میں بات پوری ہے. دوسرا جملہ میں آپ بولتا ہوں, اب میں آپ سے سوال کرتا ہوں کیا زید عالم ہے؟ دیکھو یہ بھی مرکب مفید ہے. آپ کو پوری بات سمجھ میں آ رہی ہے میری؟ کیا سمجھ میں آ رہی ہے؟ کہ یہ ہم سے کچھ سوال پوچھ رہے ہیں. سمجھ میں آ رہا ہے یا نہیں؟ کہ یہ ہم سے سوال پوچھ رہے ہیں. بات آپ کو پوری سمجھ میں آ رہی ہے؟ تو مرکب مفید وہ ہے, کسے کہتے ہیں مرکب مفید؟ جس میں بات پوری سمجھ میں آ جائے. پھر دہراؤ, مرکب مفید کسے کہتے ہیں؟ پوری. اور اگر بات پوری سمجھ میں نہ آئے تو وہ ہے مرکب غیر مفید. مثلا دیکھو میں آپ کے سامنے کئی لفظ بولوں گا لیکن آپ کو بات پوری سمجھ میں نہیں آئے گی. وہ جو زید کے بھائی کا دوست ہے, دیکھو وہ جو زید کے بھائی کا دوست ہے, جی بات پوری سمجھ میں آ گئی؟ آپ کہیں گے بھائی بات تو پوری کریں, وہ زندہ ہے, مر گیا ہے, کیا ہوا اس کو, ہمیں تو بات نہیں سمجھ میں آئی آپ کی, حالانکہ میں نے پانچ چھ لفظ بولے. وہ جو زید کے بھائی کا دوست ہے, نہیں وہ جو زید کے دوست کا بھائی ہے, دیکھو کئی لفظ بول دی. تو یہ مرکب غیر, کیونکہ اس میں ہمیں بات پوری سمجھ میں نہیں آئی. ہاں وہ جو زید کے دوست کا بھائی ہے وہ میرا ہم جماعت ہے. اب بات پوری سمجھ میں آ گئی؟ اب بات پوری سمجھ میں آ گئی. معلوم ہوا کہ یہ مرکب مفید بن گیا. پہلے کیا تھا؟ غیر مفید. مفید اور غیر مفید کا پتہ چل گیا. مرکب مفید کسے کہتے ہیں؟ جس میں بات پوری سمجھ میں آ جائے کہ یہ کیا کہنا چاہ رہا ہے, یا کیا پوچھنا چاہ رہا ہے, یا کوئی حکم دے رہا ہے, یا کیا کر رہا ہے یہ وہ. اور جس میں بات پوری سمجھ میں نہ آئے وہ کیا ہے؟ مرکب ہے. یعنی جس میں بات ادھوری ہو, ادھوری ہو, ہمیں نہ پتا چلے یہ کچھ بتا رہا ہے, یہ کچھ پوچھ رہا ہے, یہ کسی چیز سے منع کر رہا ہے, یہ کسی چیز کا حکم دے رہا ہے, کچھ پتا نہیں چل رہا. بھائی یہ تو میں نے بتایا تھا آسان لفظوں میں, مرکب مفید وہ ہے جس سے بات پوری سمجھ میں آ جائے. انہوں نے کہا تھا مرکب مفید وہ ہے کہ جب کہنے والا وہ کہہ کر خاموش ہو جائے, اس پر کلام, اس پر بول کر وہ کیا کر دے؟ خاموش ہو جائے, تو سننے والے کو کوئی خبر یا طلب معلوم ہو. سننے والے کو طلب معلوم ہو. بات سمجھ میں آ رہی؟ ہاں خبر یا طلب معلوم ہو. میں نے کہا زید عالم. آپ کو پتہ چل گیا ایک بات کا کیا؟ دیکھو مثلا فرض کرو آپ کو پہلے پتہ نہیں تھا, میں نے کہا زید عالم, دیکھو آپ کو ایک بات کا پتہ چل گیا کہ یہ ہمیں اس نے ایک نئی بات بتلا دی. یا میں آپ سے پوچھتا ہوں حل زاربا زید, کیا زید نے پٹائی کی؟ دیکھو اب آپ کو کیا پتا چلا, بات پوری سمجھ میں آئی یا نہیں آئی؟ ہاں دیکھو میں نے جب بات پوری کر دی میں اس پر خاموش ہو گیا تو آپ کو پتا چل گیا کہ یہ کوئی بات ہم سے طلب کر رہے ہیں, کوئی بات ہم سے پوچھ رہے ہیں کہ کیا زید نے پٹائی کی ہے. معلوم ہو ان کو پتا نہیں ہے, یہ ہم سے ایک چیز طلب کر رہے ہیں کہ مجھے یہ بات بتلا دو. تو یہ ہے مرکب مفید. انہوں نے کتاب میں کیا تعریف کی؟ مرکب مفید کسے کہتے ہیں؟ کہ جب کہنے والا اس پر خاموش ہو جائے یعنی بات پوری کر لے تو سننے والے کو کوئی خبر یا طلب. میں نے کہا زید عالم, دیکھو آپ کو ایک خبر معلوم ہو گئی, خبر یعنی بات آپ کو ایک بات معلوم ہو گئی. اور میں نے کہا حل ضرب زید, کیا زید نے پٹائی کی؟ دیکھو آپ کو طلب معلوم ہو گئی کہ میں کوئی چیز طلب کر رہا ہوں, آپ سے پوچھ رہا ہوں, سوال کر رہا ہوں. تو مرکب مفید کسے کہتے ہیں؟ کہ جب کہنے والا اس پر سکوت کرے یعنی خاموشی اختیار کر لے, وہ بات پوری کر کے چپ ہو جائے تو سننے والے کو کوئی خبر یا طلب معلوم ہو, اس کو کیا کہتے ہیں؟ مرکب مفید. اور اگر ایسا نہ ہو تو وہ مرکب غیر مفید. اور انہوں نے آپ کو یہ بھی بتلایا کہ مرکب مفید کو جملہ اور کلام بھی کہتے ہیں. مرکب مفید کو جملہ اور کلام بھی کہتے ہیں. اس کے بعد انہوں نے آپ کو بتلایا تھا کہ جملہ دو قسم پر ہے, ایک جملہ خبریہ ہے اور ایک جملہ انشائیہ ہے. جملہ دو قسم پر ہے, کیا مانا؟ مرکب مفید دو قسم پر ہے. جملہ مرکب مفید ہی کا نام ہے نا, تو مرکب مفید گویا دو قسم پر ہے, جملہ دو قسم پر ہے یا کلام دو قسم پر ہے, ایک ہی بات ہے جس طرح بھی آپ اس کو بیان کریں. تو مرکب مفید پھر یوں کو جملہ جو ہے, یوں کو کلام جو ہے وہ دو قسم پر ہے, ایک جملہ خبریہ اور ایک جملہ انشائیہ. جملہ خبریہ کے بارے میں گزشتہ سبق میں ہم نے پڑھا تھا بھائی کہ جملہ خبریہ کسے کہتے ہیں. انہوں نے آپ کو بتلایا تھا کہ جملہ خبریہ وہ ہے جس کے کہنے والے کو سچا یا جھوٹا کہا جا سکے. جملہ خبریہ وہ ہے جس کے کہنے والے کو سچا یا جھوٹا کہا جا سکے. مثلا ایک شخص آپ کے پاس آیا اور آپ کو آ کر کہتا ہے زید عالم, زید کیا ہے؟ عالم ہے. آپ کہہ سکتے ہیں کہ یہ سچ بول رہا ہے, اور آپ یہ بھی کہہ سکتے ہیں کہ یہ جب آپ کو خبر ہے کہ زید تو عالم نہیں ہے اور یہ کیا کہہ رہا ہے, زید عالم ہے, تو آپ کیا کہیں گے؟ یہ جھوٹ بول رہا ہے. دیکھا کہنے والے کو سچا بھی کہا جا سکتا ہے اور جھوٹا بھی کہا جا سکتا ہے, تو اس میں دونوں احتمال ہوتے ہیں. پھر باقی اور دلائل اور چیزوں سے آپ کو پتا لگے گا کہ یہ سچ ہے یا یہ جھوٹ ہے. لیکن کہنے والے کو بہرحال سچا بھی کہا جا سکتا ہے اور جھوٹا بھی کہا. تو جملہ خبریہ کسے کہتے ہیں؟ جس کے کہنے والے کو سچا یا جھوٹا کہا جا سکے, سچا یا جھوٹا کہا جا سکے. اور پھر انہوں نے آپ کو بتلایا تھا کہ یہ جو جملہ خبریہ ہے یہ دو قسم پر ہے, یا یہ جملہ اسمیہ ہوگا یا یہ جملہ فعلیہ ہوگا. توجہ ہے سبق کی طرف؟ جی. یہ ذرا اور بھی مشکل بحث آ گئی تھی لیکن انشاءاللہ صاحب کچھ میں نے پہلے بیان کر دی تھی, دوبارہ بیان کر دیتا ہوں. مرکب مفید کی کتنی قسمیں؟ کون کون سی؟ جملہ خبریہ اور جملہ انشائیہ. جملہ خبریہ جو ہے پھر اس کی دو قسمیں ہیں, ایک جملہ اسمیہ اور ایک جملہ فعلیہ. جملہ اسمیہ دیکھو اسم سے ہے, اسم سے معلوم ہوا جملہ اسمیہ کا پہلا جز ہمیشہ کیا ہوگا؟ اسم ہوگا. اور جملہ فعلیہ فعل سے ہے, دیکھو جملہ فعلیہ معلوم ہوا اس کا پہلا جز ہمیشہ کیا ہوگا؟ فعل ہوگا. تو جملہ اسمیہ کی پھر انہوں نے تفصیل بیان کی تھی کہ جملہ اسمیہ وہ ہے کہ جملہ اسمیہ جو ہے وہ ہے جس کا پہلا جز اسم ہو. زید عالم, زید عالم ہے, تو زید عالم اس کا پہلا جز کیا؟ زید, اور وہ اسم ہے تو یہ کیا کہلائے گا؟ جملہ اسمیہ. اور اگر پہلا جز فعل ہو تو وہ فعلیہ کہلائے گا. جیسے ضاربہ زید, जरा, तो पहला जुज क्या है जराबा, और जराबा क्या है फेल। तो जराबा जैदुन कौन सा जुमला हुआ, जुमला फेलिया। जहाबा जैदुन कौन सा जुमला है, जुमला फेलिया। जैदुन काइमुन कौन सा जुमला है, जुमला इस्मिया। शाबाश, बस आपने पहले लफ्ज को देखना है कि जुमला के पहला लफ्ज इसम है या पहला लफ्ज फेल। अगर पहला जुज क्या हो इसम, वो क्या है जुमला इस्मिया। अगर पहला जुज फेल हो तो वो जुमला फेलिया। फिर जुमला इस्मिया में याद रखें, जुमला इस्मिया का पहला जुज मुबतदा कहलाता है और दूसरा जुज खबर कहलाता है। तवज्जो है, जुमला इस्मिया का पहला जुज क्या कहलाता है, मुबतदा, और दूसरा जुज क्या कहलाता है, खबर कहलाता है। याद रखो, याद रखो, तलबा अमूमन बड़े परेशान होते हैं, उनको मुबतदा और खबर का कुछ पता नहीं चलता। मैंने आसान लफ्जों में बताया था, मुबतदा वो है जिसके बारे में बात की जाए, मुबतदा जिसके बारे में बात की जाए, और जो बात की जाए वो है खबर। बात ही को खबर कहते हैं अरबी जुबान में। मसलन मैंने कहा जैदुन आलिमुन, किसके बारे में बात की, जैद के बारे में, तो जैद है मुब्तदा, और क्या बात की, क्या आलिम है, तो ये आलिम क्या है, उसकी खबर है। अब तरीका समझ में आया, मुब्तदा किसको कहते हैं, जिसके बारे में बात की जाए, और जो बात की जाए उसको क्या कहते हैं, खबर कहते हैं। और मुब्तदा हमेशा पहले होता है और खबर बाद में होती है। बात समझ में आ गई। तो जुमला इस्मिया का पहला जुज क्या कहलाता है, मुब्तदा, और दूसरा जुज क्या कहलाता है, खबर कहलाता है। आसान लफ्जों में मुब्तदा किसे कहते हैं, हाँ, आसान लफ्जों में जिसके बारे में बात की जाए, और खबर किसे कहते हैं, वो जो बात की जाए उसको खबर कहते हैं। बकरुन सदीकी, बकर मेरा दोस्त है, बकरुन सदीकी, जी किसके बारे में बात की, बकर के बारे में। मालूम हुआ बकर क्या है, मुब्तदा, और क्या बात की, कि वो मेरा दोस्त है, तो मालूम हुआ ये क्या है, खबर। तो बकरुन सदीकी, इसमें मुब्तदा क्या, बकरुन, और सदीकी ये क्या है, खबर है। या और जुमले देख लो, जो भी आप मिसाल बनाएंगे आप गौर करें, आपको फौरन जिसके बारे में बस बात की जाए वो होता है मुब्तदा, और जो बात की जाए वो होती है खबर। मेरा मदरसा बेहतरीन है, जी किसके बारे में बात की, अपने मदरसे के बारे में, तो मेरा मदरसा क्या हुआ, मुब्तदा, और क्या बात की, बेहतरीन है, मालूम हुआ ये क्या है, खबर है। अच्छा और मिसाल दो, जैद के दोस्त का भाई मेरा हम जमात है, जैद के दोस्त का भाई मेरा, जी किसके बारे में बात की, जैद के दोस्त के भाई के बारे में, तो जैद के दोस्त का भाई ये क्या हुआ, मुब्तदा, और क्या बात की, मेरा हम जमात है, ये क्या हुई, खबर। अब बात समझ में आ गई, मुब्तदा किसे कहते हैं, जिसके बारे में बात की जाए, और जो बात की जाए उसको क्या कहते हैं, खबर। फिर याद रखना, ये जो मुब्तदा और खबर हैं, मुब्तदा भी एक लफ्ज होता है और खबर भी एक। देखो जैद एक अलग लफ्ज था, और आलिमुन ये भी क्या है, एक अलग लफ्ज। जैद मैं सारा दिन आपके सामने कहूं जैद जैद जैद, आपको कोई बात समझ में आ रही है,
नहीं
आप कहेंगे भाई बात तो पूरी करें, तो फिर मैं इसके साथ आलिम का लफ्ज जोड़ूंगा, जैदुन आलिमुन। अब बात समझ में आ गई, क्या मैंने कहा, तो देखा जैद भी अकेला एक लफ्ज था, आलिम एक अकेला। मसलन मैं आपके सामने सिर्फ आलिम कहता हूं, जैद नहीं बोल रहा, आलिमुन आलिमुन आलिमुन। आपको बात समझ में आई, नहीं, आप कहेंगे भाई किसके बारे में कह रहे हो, क्या कह रहे हो, हमें बात समझ में नहीं आ रही, किसके बारे में कह रहे हो। तो चुनांची मैंने दो लफ्ज जोड़े, जैदुन आलिमुन, तो मुब्तदा भी क्या होता है, एक लफ्ज, और खबर भी क्या होती है, एक लफ्ज। इन दोनों को जो हम जोड़ते हैं, तो ये मैंने कहा जैदुन आलिमुन, देखो मैंने दोनों को जोड़ दिया, दोनों के दरमियान रबत आ गया, दोनों लफ्जों में, दोनों लफ्जों को मैंने मेरे को जोड़ दिया, दोनों में रबत दे दिया, दोनों में ताल्लुक पैदा कर दिया, दोनों में निस्बत पैदा कर दी, ये जो आलिम है इसकी मैंने निस्बत कर दी किसकी तरफ, भाई आलिम की निस्बत मैं बकर की तरफ भी कर सकता था, बकरुन आलिमुन, मैं खालिद की तरफ भी कर सकता था, खालिदुन आलिमुन, लेकिन मैंने इस आलिम की निस्बत किसकी तरफ कर दी, जैद की तरफ, यानी जैद के साथ इसको मैंने जोड़ दिया। तो याद रखो ये जो एक लफ्ज को दूसरे लफ्ज से जोड़ा जाता है इसको कहते हैं इसनाद, एक लफ्ज को दूसरे लफ्ज से उसका रबत दिया जाता है इसको क्या कहते हैं इसनाद। तो जैदुन आलिमुन, इसमें मैंने ये जो दूसरा लफ्ज है आलिम इसकी मैंने निस्बत की है किस, आसान लफ्जों में इसको मैंने जोड़ा है किसके साथ, जैद के साथ, या दूसरे लफ्जों में कहो मैंने इसको इसकी निस्बत की है किसकी तरफ, जैद की तरफ। और अगर इल्मी अंदाज में कहना चाहते हो तो कहोगे मैंने आलिम का इस्नाद किया है किसकी तरफ, जैद की तरफ। तो इस्नाद का माना क्या होता है, रबत देना, रबत देना, निस्बत करना, जोड़ना। बात समझ में आ गए, तो आपने परेशान नहीं होना किताबों में इस्नाद का लफ्ज है कि इसका क्या माना, भाई इल्मी लफ्ज है, बस आप इतना याद रखें ये जो एक लफ्ज को दूसरे लफ्ज से जोड़ा जाता है इस जोड़ का नाम इस्नाद है। बात समझ में आ गए, तो इसका नाम है इस्नाद। तो इन दोनों के दरमियान ये जो जोड़ा है इसका नाम है इस्नाद। और इस्नाद में याद रखो बात पूरी होती है क्योंकि हम जुमला की बात कर रहे हैं, जुमला इस्मिया की बात कर रहे हैं, अगर बात पूरी नहीं है तो उसको इस्नाद नहीं कहेंगे। कभी वैसे भी तो लफ्ज आपस में जुड़ते हैं या नहीं जुड़ते, अभी मैंने बताया था जैद के दोस्त का भाई, लफ्जों को जोड़ा या नहीं जोड़ा, जोड़ा है, लेकिन दरमियान जुमला पूरा है, बात पूरी, जब बात पूरी नहीं तो ये वैसे जोड़ना है लेकिन ये इस्नाद नहीं है। तो इस्नाद से मुराद वो जोड़ है जिससे बात पूरी हो जाए, बात पूरी हो जाए। तो लिहाजा जैदुन आलिमुन क्या कहेंगे, आसान लफ्जों में क्या कहेंगे, मैंने आलिम को जोड़ दिया किसके साथ, और दूसरे दूसरा क्या कहेंगे, मैंने इसके निस्बत कर दी किसकी तरफ, और इल्मी अंदाज में क्या कहेंगे, मैंने आलिम का इस्नाद कर दिया किसकी तरफ, जैद की तरफ। या और भी दूसरा लफ्ज भी सुन ले, मैंने आलिम होने का हुक्म लगा दिया जैद पर, मैंने आलिम होने का जैद पर, तो किताबों में एक तो इस्नाद आएगा कि इस लफ्ज का इसकी तरफ इस्नाद हो रहा है, तो आपने परेशानी हो ना, क्या माना इस्नाद, इस्नाद का माना यह है कि उसके इसको उसके साथ जोड़ा जा रहा है। या इसी तरह जैदुन आलिमुन, किताबों में कभी यह आएगा कि आलिम होने का जैद पर हुक्म लगाया जा रहा है, क्या माना हुक्म लगाने का, इससे जोड़ा जा रहा है, क्या किया जा रहा है, जोड़ा जा रहा है, रबत दिया गया है। तो जैदुन आलिमुन, जैद क्या कहलाएगा, मुबतदा, और आलिमुन क्या है, खबर है, और मुबतदा और खबर के दरमियान जो रबत और जोड़ होता है उसको क्या कहते हैं, इस्नाद। और याद रखो ये जो इस्नाद है ये खबर का इस्नाद होता है किसकी तरफ, मुबतदा की तरफ, जो बाद में आए ना, बाद में खबर, उसको जोड़ा जा रहा है किसके साथ, पहले के, पहला वाला लफ्ज तो आ गया ना, मैंने कहा जैद, अब दूसरे को लाकर मैं इसके साथ जोड़ूंगा, जैदुन आलिमुन, मैं दूसरे को नहीं जोड़ता, जैदुन जोड़ नहीं, अब मैं आला आलिमुन, मैंने क्या किया, दूसरे लफ्ज को लाया और इसके साथ, तो दूसरे लफ्ज का इस्नाद होता है, दूसरे लफ्ज का हुक्म लगाया जाता है। तो हुक्म लगाना या इस्नाद करना एक ही बात है। तो इसमें याद रखो जो पहला जुज है उसको कहते हैं मुब्तदा, दूसरे जुज को क्या कहते हैं, खबर। नीज इस्नाद किसका किया गया, पहले लफ्ज का या दूसरे का, दूसरे का। तो ये जो दूसरा लफ्ज है इसको कहते हैं मुस्नद, मुस्नद जिसका इस्नाद किया जाए, जिसका, तो ये जो खबर है इसको मुस्नद कहते हैं। खबर का दूसरा नाम क्या, मुस्नद क्यों कहते हैं, क्योंकि इसका इस्नाद किया गया, यानी इसको जोड़ा गया है, इसको जोड़ा। और पहले लफ्ज को क्या कहते हैं, मुस्नदुन इलैही, मुस्नदुन इस्नाद की, देखो लफ्जों पर गौर करो, मुस्नदुन इस्नाद किया गया है, इलैही इसकी तरफ, यानी इसके साथ जोड़ा गया है। तो जुमला इस्मिया का पहला जुज इसम होगा और पहले जुज को क्या कहेंगे, मुब्तदा, दूसरे जुज को खबर, मुब्तदा का दूसरा नाम क्या, मुस्नदुन इलैही, तवज्जो है, मुब्तदा का दूसरा नाम क्या, मुस्नद इलैही, और दूसरे जुज का नाम खबर, और खबर का दूसरा नाम क्या, मुस्नद है। यहां तक बात समझ में आ गई, उसके बाद जुमला खबरिया की दूसरी, जुमला खबरिया की कितनी किस्में थी?
दो,
दो, दो। कौन सी? जुमला इस्मिया और जुमला फेलिया। जुमला इस्मिया की तफसील गुजर गई, अब जुमला फेलिया के बारे में याद रखो। जुमला फेलिया के अंदर पहला जुज जो है वो फेल होता है, और याद रखो फेल हमेशा सिर्फ मुस्नद बनता है, फेल कभी भी मुस्नद इले नहीं बनता। फेल हमेशा क्या बनता है? मुस्नद बनता है, मुस्नद इले नहीं। जाराबा जैदुन, देखो जाराबा फेल और जैदुन इसका फाइल, तो जराबा है मुस्नद और जैदुन क्या है? मुस्नद इले। तो जुमला फेलिया के अंदर पहला जूस फेल होता है और वो मुस्नद होता है, और दूसरा जूस उसको फाइल कहते हैं, उसको क्या कहते हैं? वो उस फेल को करने वाला है। जराबा जैदुन, ये जर्ब किसने लगाई? जैद ने। जराबा जैदुन, जैद ने पिटाई की, मालूम है पिटाई करने वाला कौन? जैद। तो आपने जर्ब की निस्बत कर दी किसकी तरफ? जैद की तरफ। तो जराबा फेल और जैदुन उसके लिए फाइल थी, और नीज जराबा फेल इस, ये क्या बनता है जुमले में?
मुस्नद।
और जैदुन ये जो फाइल है ये क्या बनेगा? मुस्नद। तो कलाम जब भी बनेगा, कलाम में ये दो चीजों का होना जरूरी है, एक मुस्नद होना चाहिए और एक मुस्नद इले। जुमला इस्मिया में मुस्नद इले पहले आता है और मुस्नद, तवज्जो है, जुमला इस्मिया में जैदुन आलिमुन, मुस्नद इले पहले आया और मुस्नद बाद। और जुमला फेलिया में फेल यानी मुस्नद पहले आता है और फाइल यानी मुस्नद इले बाद में आता है। बात अच्छी तरह समझ में आ गई। मुस्नद का एक नाम मैंने आपको हुक्म भी बताया, जैदुन आलिमुन, क्या कहेंगे? आसान लफ्जों में क्या कहेंगे? आलिम के लफ्ज को जैद से जोड़ दिया, आलिम के लफ्ज को जैद के साथ रबत दे दिया, आलिम के लफ्ज की जैद की तरफ निस्बत कर दी। आलिम के लफ्ज का इल्मी अंदाज में क्या कहेंगे? आलिम के लफ्ज का इस्नाद कर दिया जैद की तरफ, यही कहेंगे। आलिम का हुक्म लगा दिया किस पर? जैद। तो ये जो मुस्नद होता है ना, ये हुक्म होता है, ये हुक्म हमने लगाया है। आसान लफ्जों में कहो ये बात है, ये क्या है? बात। मसलन इधर देखो, जैदुन आलिमुन किसके बारे में बात की? जैद के बारे में। और क्या बात की? कि वो आलिम है। तो ये जो बात की ना, इसको हुक्म कहते हैं। इसको क्या कहते हैं? फिर सुनो, जैदुन आलिमुन किसके बारे में बात की? जैद के बारे में। और क्या बात की? कि आलिम। और इसी आलिम को क्या कहेंगे? इल्मी अंदाज में। वैसे तो आप कहेंगे ये जैद के बारे में बात की है, लेकिन इल्मी अंदाज में क्या कहेंगे? इस्नाद भी कहेंगे। और क्या कहेंगे? जैद, ये हुक्म लगाया है जैद पर, जैद पर। तो हुक्म दरअसल उस बात को कहते हैं जिस बात की निस्बत आप किसी की तरफ करते हैं। जैदुन आलिमुन, मैंने जैद की तरफ किस चीज की निस्बत की है? आलिम होने की। यानी तो ये जो बात जिसकी निस्बत मैंने जैद की तरफ की, इसको मुस्नद भी कहते हैं और इसको हुक्म भी कहते हैं। मुस्नद का दूसरा नाम क्या? हुक्म, यानी जो बात की जा रही है। फिर दोहराओ, मुस्नद का दूसरा नाम क्या? हुक्म। फिर दोहराओ, मुस्नद का दूसरा नाम क्या? हुक्म। और मुस्नद इले वो है जिस पर हुक्म लगाया गया है। मुस्नद का दूसरा नाम क्या? हुक्म। और मुस्नद इले, और अच्छा फिर सुनो, मुस्नद का दूसरा नाम क्या? हुक्म। और जिस पर यह हुक्म लगाया गया उसको क्या कहते हैं? मुस्नद इले। अब बात समझ में आ गई। उसके बाद आखिर में इन्होंने आपको एक बात यह बतलाई थी कि इसम जो है मुस्नद भी बन सकता है और मुस्नद इले भी। फेल मुस्नद तो बन सकता है, मुस्नद इले नहीं, और हर्फ ना मुस्नद बन सकता है और ना मुस्नद इले। मैंने अभी आपको बताया कि किसी भी कलाम के लिए कितने अज्जा जरूरी, कितने जुज जरूरी? दो जुज, दो हिस्से होने चाहिए। एक को क्या कहेंगे? मुस्नद इले। एक को क्या कहेंगे? एक वो चीज जिसके बारे में बात की जाए और एक जो बात की जाए। तो लिहाजा कलाम जो है, तो कलाम के लिए हमेशा दो चीजें जरूर चाहिए, एक मुस्नद और एक मुस्नद इले। कभी मुस्नद इले पहले होगा, मुस्नद बाद में, कभी मुस्नद पहले होगा और मुस्नद इले बाद में। लेकिन दो चीजें जरूर चाहिए कलाम के लिए। नंबर एक, مسند الیہ، نمبر دو مسند. یہ دونوں چیزیں کلام میں ہوں گی تو کلام پورا ہے، یہ دونوں میں سے ایک بھی کم ہو گیا تو کلام پورا نہیں. اب یاد رکھنا یہ جو اسم ہے، اسم، فعل اور حرف، ان میں سب سے اعلی درجہ اسم کا ہے. اسم مسند بھی بن سکتا ہے اور مسند الیہ بھی، اور فعل صرف کیا بنتا ہے؟ مسند تو بنتا ہے، فعل کبھی بھی مسند الیہ نہیں بنتا، اور حرف نہ مسند بنتا ہے اور نہ مسند الیہ. اور کلام کو پورا کرنے کے لیے تو ہمیں دونوں چاہیے، مسند بھی چاہیے اور مسند الیہ. لہذا اگر دو لفظ آپ جوڑیں آپس میں اور دونوں اسم ہوں تو کلام پورا ہو سکتا ہے، کیونکہ اسم مسند بھی بن سکتا ہے اور مسند الیہ بھی. ایک کو کیا بنا دو؟ ایک اسم کو مسند الیہ بنا دو، دوسرے اسم کو مسند بنا دو، کلام پورا ہو جائے گا. معلوم ہوا اکیلا اسم ہو تو اسے بھی کلام پورا ہو سکتا ہے، یعنی دو اسم جوڑو، دیکھو نہ فعل ہے نہ حرف ہے، پھر بھی کلام پورا. لیکن اکیلا فعل ہو تو کلام پورا نہیں ہوگا، کیونکہ فعل تو صرف کیا بنتا ہے؟ مسند بنتا ہے، مسند الیہ کبھی بھی نہیں بنتا، تو اس کے لیے مسند الیہ چاہیے. اور مسند الیہ تو صرف کون بنتا ہے؟ اسم. لہذا فعل کے ساتھ ایک اسم جوڑ دو تو کلام پورا ہو جائے گا، فعل مسند بن جائے گا اور اسم کیا بن جائے گا؟ مسند الیہ. ضربا زیدن، دیکھو ضربا فعل اور زیدن اسم، تو ضربا مسند بن گیا اور زیدن کیا بن گیا؟ مسند الیہ، تو پورا کلام ہوا. تو کلام کے لیے ہمیشہ کتنے جز چاہیے؟ دو. نمبر ایک مسند الیہ، نمبر دو مسند. اور یہ مسند اور مسند الیہ، یہ اسم تو دونوں بنتا ہے، مسند بھی بنتا ہے اور مسند الیہ بھی، فعل صرف مسند بنتا ہے اور حرف نہ مسند بنتا ہے اور نہ مسند الیہ. لہذا صرف اسم ہو آپ کے پاس تو کلام پورا بن سکتا ہے، صرف فعل ہو تو کلام پورا نہیں بن سکتا، بلکہ اس کے ساتھ ایک اسم کو جوڑنا پڑے گا. اور اگر حرف ہو تو حرف تو نہ مسند بنتا ہے اور نہ مسند الیہ، اس سے کلام پورا نہیں ہو سکتا. بات اچھی طرح سمجھ میں آ گئی؟ بدان کے جملہ انشائیہ آنست. چلیے بس کرتے ہیں بھائی، کل انشاءاللہ آگے پھر سبق پڑھیں گے. یہاں تک اچھی طرح باتیں سمجھ میں آ گئیں؟ کوئی مشکل تو نہیں؟ چلیے بس بھائی. ھذا ھو المرام، اللہ اعلم بحقیقت الکلام.